र श्रोता बिन्दु हाम्रो एसएमएस नम्बर 0429996263 0429996263 का साथसाथै तपाईँले 1300799926 1300799926 मा अब फोन गर्न सक्नुहुनेछ किनभने आर्थिक सल्लाहकार विश्वास भट्टराई अहिले हाम्रो साथमा हुनुहुन्छ प्रत्येक महिनाको पहिलो शनिबार चाहिँ आज पनि उहाँले तपाईँको आर्थिक प्रश्नहरूको जवाफ दिनुहुनेछ र यदि तपाईँ नयाँ घर किन्ने बारे सोध्दै हुनुहुन्छ अथवा होम लोनबारे केही प्रश्न सोध्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई अहिले फोन गर्न सक्नुहुन्छ अथवा एसएमएस पनि पठाउन सक्नुहुन्छ अथवा @SBS नेपाली फेसबुक र ट्विटरमा पनि तपाईँले आफ्नो प्रश्नहरू पठाउन सक्नुहुनेछ र सम्झ पहिला त विश्वास भट्टराईलाई कार्यक्रममा स्वागत गर्नतर्फ लागौँ र विश्वासजी नमस्ते र एसबिएसको नेपाली कार्यक्रममा स्वागत छ फेरि पनि
नमस्कार विजयजी
अब एकचोटि अहिलेको यो ब्याङ्कको ब्याजदर बढाउने जुन निर्णयहरू भएका छन् त्यसबारे कुरा गर्नुभन्दा अगाडि यो जुन बाढीहरूको कारण अब घरहरू यदि अब हुन्छ नि क्षति भएका छन् त्यस्तो अवस्थामा खास नर्मली के हुन्छ अब इन्सुरेन्स छैन अथवा त्यस्तो केही छ भने के हुन्छ मतलब पैसा गुमाउँछन् मान्छेहरूले के हुन्छ तपाईँको बुझाइअनुसार
धन्यवाद विजयजी यसको लागि तपाईँले ठ्याक्क ठाउँमा कुरा गर्नुभयो बेलामै कुरा गर्नु मैले यसको बारेमा अलिक टच गर्ने सोचिरहेको थिएँ है सबभन्दा हाम्रो क्विन्सल्यान्डमा यदि कसैलाई दुःखहरू केही परेको छ भने उहाँहरूलाई अल द बेस्ट भन्न चाहन्छु यदि उहाँहरू कसैलाई यस्तो गाह्रो परेर केही भएर फाइनेन्सियल ट्रबल छ भने प्लिज आफ्नो आफ्नो इन्स्टिट्युसनहरूलाई डेफिनेटली कन्ट्याक्ट गर्नु यो बेलामा हरेक इन्स्टिट्युसनले केही न केही प्याकेजहरू या सपोर्टहरूको व्यवस्था गरेको छ फेडरल गभर्मेन्टले पनि इन्टरभेन्सन गरेको भएर सबै फाइनेन्स इन्स्टिट्युसन यस्तो सुविधाहरूको छ त्यही भएर प्लिज गाह्रो साँगुरो परेकोमा फर्स्ट थिङ तपाईँहरूले आफ्नो इन्स्टिट्युसनलाई कन्ट्याक्ट गर्नुहोला अब हजुर तपाईँको क्वेसनलाई भन्दाखेरि हजुर यो एउटा वान अफ द अनफोर्चुनेट सर्कमस्टान्सेस हो होइन हामीले यो देखिरह हुन्छौँ यसमा सबभन्दा तपाईँको यदि घरको इन्सुरेन्स छैन भने यसमा अहिले मान्छेलाई भन्दा पनि फ्याटलिटी हामीले त्यति देखिया छैन सबभन्दा ठुलो डिजास्टर अहिले सबभन्दा ठुलो इस्युज भनेको तपाईँको बिल्डिङ र घरबार यताउताको क्षति हो अब यसमा दुईटा हुन्छ सबभन्दा पहिलो कुरा तपाईँको घरबार गयो अरे पनि तपाईँको बिल्डिङ इन्सुरेन्स नभएको खण्डमा तपाईँ कुड बी लेफ्ट अब एम्टी होइन पुरै केही पनि छैन तपाईँको मोर्गेजहरू एज इट इजै हुन्छ भनेपछि यो डबल ट्रबल हुनसक्छ यसले त्यो सबभन्दा ठुलो इस्यु हो सेकेन्ड इस्युमा के हुन्छ भने फ्लो अन इफेक्टमा के हुन्छ भने मान्छेको लाइफ स्टक जबहरू गयो त्यसले गर्दाखेरि घरको ड्यामेज भयो घरमा फोकस गर्दाखेरि तपाईँको इन्कमको कुरा आउँछ इन्कम नहुने पनि हुनसक्छ कति महिनासम्म त्यसले गर्दा पनि सपोर्ट हुन्छ त्यही भएर यसमा टच गर्नु त्यही भएर म अझ पनि हाम्रो सबै श्रोताहरूलाई के एस्योर गर्न चाहन्छु भने इन्सुरेन्स जस्तो कुरामा एकदम एकदम खेलबाडी होइन तपाईँहरूले हामी सबैले सोचेर बुझेर यो कुराहरूमा स्टेप लिनुपर्छ यो क्विन्सल्यान्डको डिजास्टरबाट हामीले धेरै कुरा लर्न गर्नुपर्छ त्यही भएर इन्सुरेन्सको बारेमा चाहिँ म सबैलाई प्लिज प्लिज भन्छु कि एकचोटि बसेर कन्सल्ट गर्नुहोस्
अब एकचोटि अब घरहरूको भाउबारे पनि कुरा गर्नतर्फ लागौँ है विश्वासजी अब मेन त अब विशेष गरी ब्याङ्कहरूले के ब्याङ्कहरूले प्रमुख ब्याङ्कहरूले आफ्नो ब्याजदर बढाउन सुरु गरिसकेका छन् है केन्द्रीय रिजर्भ ब्याङ्कद्वारा त्यसो नगरिए तापनि होइन खास यो ब्याङ्कहरूले ब्याजदर बढाउने डिसिजन चाहिँ किन गरेको
अनि हामीले लास्ट रिमिङ कभर गरेका थियौँ अलिकति टचेस है यो चाहिँ के भयो भन्दाखेरि सबभन्दा ठुलो कुरा या मुभमेन्ट लास्ट मन्थमा चाहिँ के भएको थियो भन्दाखेरि तपाईँको लास्ट मन्थ अनि यही मन्थको मिडतिर यो युएसको फेडरल ब्याङ्कले तपाईँको इन्ट्रेस्ट रेट राइज अप गरेको थियो 0.25% है अब युएसको फेडरल रिजर्भ राइज गर्यो भने के हुन्छ भने अस्ट्रेलियाको सबभन्दा प्राइमेरी सोर्स अफ फन्डिङ भनेको युएस मार्केट हो त्यसले गर्दाखेरि अस्ट्रेलियन ब्याङ्कहरूलाई फन्डिङ अभियसली फन्डिङ कस्टमा बटम लाइनमा हिट गर्छ उनीहरूले त्यही नै प्रिडिमस त्यही नै पास ओभर गरेको हो त्यसले गर्दा फिक्स रेटको पनि चेन्जेस भयो रिजर्भ भ्यारिएबल चेन्जेस पनि भयो अब रिजर्भ ब्याङ्कले चाहिँ अहिलेसम्म रेट अप गरेको छैन तर मैले भन्दा चाहिँ रिजर्भ ब्याङ्कको चाहिँ मोर इन्डिकेटिभ रेट हो रिजर्भ ब्याङ्कले एक्चुअल इनफ्याक्ट ब्याङ्कहरूलाई लोन गर्ने चाहिँ होइन त्यही भएर रिजर्भ ब्याङ्कको लोन चाहिँ मोर अफ अ गाइडलाइन मात्रै लिन्छ ब्याङ्क बिल स्वाप रेटमा त्यसले चाहिँ खासै भन्यो भने अस्ट्रेलियनमा त्यति ठुलो इम्प्याक्ट चाहिँ पार्दैन
तर अब रिजर्भ ब्याङ्कले ऋण त्यो ब्याजदर बढायो भने ब्याङ्कहरूले अवश्य पनि बढाइहाल्छन् नि त्यो होइन
मेन लाइकली चाहिँ त्यही एक्ज्याक्टली इन्डिकेटर जस्तो रिजर्भ ब्याङ्कले रेट बढाउनु भनेको चाहिँ के भन्दाखेरि इन्डिकेसन के दिइरहेको छ मार्केट कुन डिरेक्सनमा गइरहेको छ मार्केटले के एडजस्ट गर्नुपर्छ इन्डिकेसन दिने हो त्यसले गर्दाखेरि प्रायःले त्यही अनुसार फलो गर्छ तर अहिलेको चाहिँ अनप्रेसिडेन्ट भइरहेको छ जस्तै युएस मार्केट एकदमै डाउन टर्न भएर हामी वी आर भेरी लक्की होइन लास्ट फ्यु इयर्स हामी चाहिँ एकदम लो इन्ट्रेस्ट रेटमा बसेका
थियौँ
युएसमा अब अझ यो वर्षभित्र अर्को दुईटा रेट कट बढ्ने जस्तो सुनिन्छ अहिलेको हिसाबले पोजिटिभ बिहेभ गरिरहेको छ युएसले त्यसले गर्दाखेरि फर्दर रेट राइजको पनि एउटा एक ऊ छ
यो चाहिँ के अहिले धेरै चाहिँ के अब इन्भेस्टरहरूलाई नै फोकस गरेर छ कि मतलब
त्यो चाहिँ अहिले के भयो भन्दाखेरि हिजो पनि एप्राले डाइरेक्ट इन्टरभेन्सन गरेको छ है. हिजोको इन्टरभेन्सन चाहिँ के भयो अब अलिकति यहाँ अलिक यो एप्रा चाहिँ अलिकति फ्रस्ट्रेटेड भए जस्तो देखिँदै गइरहेको छ अब है. तपाईँलाई मैले बारम्बार मैले पहिला पनि यो कुरा गरेको थिएँ 2014 चाहिँ एप्राले के ल्याएको थियो भन्दाखेरि यो अस्ट्रेलियन प्रुडेन्सियल मेजरमा घरको प्राइसलाई एकदम एस्केलेटलाई रोक्नलाई या कन्ट्रोल गर्नलाई भनौँ रोक्न त नभनौँ होइन. त्यसको लागि चाहिँ एप्राले चाहिँ इन्भेस्टमेन्ट लेन्डिङ प्राय सबै ब्याङ्कहरू या मेन फाइनेन्स इन्स्टिट्युसनहरूले चाहिँ 10% भन्दा बढी नराख्ने भन्ने भएको थियो होइन. त्यसपछि चेन्जेसहरू भयो सर्टेन उसँग यो बडी भइरहेको थियो तर लास्टको फेब्रुअरी र जनवरीमा चाहिँ यो झन् एस्केलेट भएर गइदियो कि. अहिले आएर हामीले लास्टमा फेब्रुअरीमा के देख्यौँ भन्दाखेरि फेब्रुअरीको महिनामा मात्रै रफली इयर टु लास्ट इयर र अहिले हेर्दाखेरि तपाईँको 6.7% ग्रोथ छ कि तपाईँको उसमा मात्रै इन्भेस्टमेन्ट लेन्डिङमा मात्रै होइन. अहिलेको मार्केट झन् इन्भेस्टमेन्ट फ्युलिङ भयो कि. त्यसपछि चाहिँ अब एप्राले चाहिँ के गरेर लाग्छ भने डाइरेक्टली इन्टरभेन्सन गरेर तिन चारवटा कुराहरू ल्याउनु लाग्छ है. फर्स्ट थिङ चाहिँ एप्राले चाहिँ अब त्यो 10% बफर मुनि राख्नलाई ब्याङ्कहरूलाई एकदमै प्रेसर छ. ब्याङ्कहरूले कसरी डिस्करेज गर्ने भन्दाखेरि अनि तपाईँले पनि याद गर्नु प्रायः ब्याङ्कहरूले इन्ट्रेस्ट ओन्ली इन्भेस्टमेन्टलाई 0.3% बढाएको छ 30 basis points. जबकि प्रायः ब्याङ्कहरूको अनर अकुपाइड भनेको प्रिन्सिपल प्लेस रेजिडेन्स लोन चाहिँ जम्मा 0.05 0.08 मात्रै इन्क्रिमेन्ट भएको छ. बिग डिफरेन्स होइन. अबको नेक्स्ट स्टेजमा अझ एप्राले यसलाई के गर्न खोजेको छ भन्दाखेरि स्पेसली इन्ट्रेस्ट ओन्ली लोनलाई चाहिँ 30% भन्दा बढी ग्रोथमा नलाने भन्ने स्ट्राटेजी ल्याएको छ पोर्टफोलियोमा. जबकि अहिले त्यो 40% छ भनेपछि यो 10% हटाउने भनेको इट्स अ बिग बिग मेजर्स. त्यो भनेको सरी त्यो भनेको के हो भन्दाखेरि तपाईँलाई थाहा होला अहिले प्राय मान्छेहरूले इन्भेस्टमेन्ट लोन दिँदा उहाँले इन्ट्रेस्ट ओन्ली मात्रै तिर्नुहुन्छ प्रिन्सिपल तिर्नुहुन्न हो. त्यसलाई चाहिँ इन्ट्रेस्ट ओन्ली दिनमा रोक्ने कन्डिसन इम्पोज गर्नु लाग्छ एउटा वान अफ द मेजर कन्डिसन चाहिँ.
भनेपछि अब इन्ट्रेस्ट ओन्लीको सट्टा अब इन्ट्रेस्ट र प्रिन्सिपल दुइटै तिर्नु पर्यो भने मान्छेहरूको रिपेमेन्ट अवश्य पनि बढिहाल्छ होइन. त्यसले झन् अब मान्छेहरूले अलिकति
हेर्नुहोस् अब हामीले यो त हामी त डेली डेली मोनिटर गरिरहेको कुरा हो है. अब मान्छेको अफोर्डेबिलिटी भन्ने कुरा पेपर र खास रिले लाइफमा दुइटा हुन्छ है. तपाईँले ब्याङ्कमा दिएको अफोर्डेबिलिटी मान्छेले भन्छ होइन. हामीले अब यो दुई साइड अब कन्ज्युमरको एस्पेक्टले भन्यो भने हाम्रो लिभिङ एक्सपेन्स त्यति हुँदैन ब्याङ्कहरूले ओभर गर्यो भन्छ होइन. ब्याङ्कको हिसाबले हेर्दाखेरि चाहिँ हामीले अर्कै देख्छौँ के किनभने यदि इन्भेस्टमेन्ट प्रपर्टीबाट तपाईँको इन्ट्रेस्ट ओन्ली लोन हटाउने र प्रिन्सिपल कम्पोनेन्ट हाल्न सक्ने हो भने जहाँसम्म ब्याङ्कको पोइन्ट छ आधाभन्दा बढी मान्छेले लोन अफोर्डै गर्न सक्दैन. किन भन्दाखेरि अहिले तपाईँको हरेक इन्भेस्टमेन्ट प्रपर्टीमा मान्छेहरूले रफली 1200 to 2000 प्रिन्सिपल कम्पोनेन्टलाई डिले गरेर भएर मात्रै लोन अफोर्ड भइरहेको हो. यदि त्यो हटाउने हो भने यहाँ सिरियसली अफोर्डेबिलिटीको इस्यु आउँछ. अब म आफै प्रिन्सिपल्ली चाहिँ म चाहिँ अलवेज बिग बिलिभरमा के भन्दा प्रिन्सिपल चाहिँ हरेक लोनमा तिर्नुपर्छ भन्ने रेसनलमा हो है. अब हुन त तपाईँको कति स्ट्राटेजी अनुसार ट्याक्स ऊ अनुसार इट वर्क्स बेटर टु हेभ इन्भेस्टमेन्ट लोन होइन. तर हामीले ब्याङ्कबाट डाटा हेर्दाखेरि चाहिँ 95% मान्छे चाहिँ सिधै इन्ट्रेस्ट अनि किन गएको छ अफोर्डी त्यसमा केही स्ट्राटेजी छैन. मान्छेको इन्कम राम्रो नभएर ट्याक्स डिडक्सन पर्छ नभए पनि मान्छे इन्ट्रेस्ट अनि गएर देख्छौँ होइन. अब यो चाहिँ एज टाइम गोज अब स्पेसली अहिले तपाईँको अब एलडिआर पर्सपेक्टिभमा पनि लोन टु भ्याल्यु रेसियो जब तपाईँको 10% and 50% बफर या 80% बढी लोन भयो भने इन्ट्रेस्ट ओन्ली दिनेमै क्वेसन मार्क गर्ने कन्डिसन आइरहेछ यहाँ.
भनेपछि अब
हामीलाई लाग्छ यो चाहिँ अहिलेसम्मकोमा प्रोबेबली वान अफ द बेस्ट बुलेट होला होइन इन्भेस्टर.
अनि कस्तो इफेक्ट होला त अब आउँदा दिनहरूमा यसले के प्राइसेसहरूलाई फरक पार्छ कि पार्दैन कस्तो छ
होइन. हाउस प्राइसलाई भन्दा पनि हाउस प्राइस त सेकेन्ड र थर्ड स्टेपमा छ. हाउस प्राइसमा त्यति इम्प्याक्ट हुँदा छैन है. यो कसरी अब होल आइडिया चाहिँ अहिले एप्राले पनि के गर्न खोजिरहेको छ ब्याङ्कहरूमा पनि यसमा ब्याङ्कहरूमा यसमा के सपोर्टिङ गरिरहेको छ भन्दाखेरि कसरी इन्भेस्टमेन्ट मेन्डिङलाई झार्ने ओनर अकुपाइडलाई पुस गर्ने होइन. एज अ ब्याङ्क पनि बिजनेस हो हेर्नुहोस् फाइनेन्स वी हेभ दे हेभ टु मेक मनी टु होइन. इट्स अ मेसिन हो. अब तपाईँको घर प्राइस पनि मैले पहिला पनि भन्दा जो ओनरलाई पनि हामीले सपोर्ट दिन खोज्छ किनभने हाम्रो इन्टेन्सन यात्राको इन्टेन्सन पनि घर पैसा झारेर मान्छेलाई डाउनग्रेड गर्ने होइन कि एज टाइम गोज मान्छेले किने प्रपर्टीमा त्यसमा वेल्थ एकुमुलेट होस् वेल्थ बिल्डअप भन्ने प्रायोरिटी नम्बर वान हो होइन. तर कसरी हुन्छ इन्भेस्टमेन्ट लेन्डिङलाई तल झार्ने ओनर अकुपाइडलाई इट्स जस्ट कस्तो भने यो चाहिँ इट्स जस्ट एउटा ब्यालेन्स पाउनु परेको छ कि वी हेभ नट गेट द हामीले ब्यालेन्स पाउन सकेको छ लास्ट 4 years होइन. कसरी यो इक्विलिब्रियम या सर्टेन एउटा ब्यालेन्स पार्यो हेल्दी पोर्टफोलियो बनाउने हेल्दी ग्रोथ हेल्दी हाउसिङ उसमा अगाडि बढ्ने भन्ने मात्रै हो.
अब श्रोताबिन्द हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. हाम्रो एसएमएस नम्बर 0429996263 0429996263 तपाईँले आफ्नो प्रश्न पठाउन सक्नुहुन्छ. र एकचोटि विश्वासजी प्रश्नमा जानुभन्दा अगाडि जुन अब केही समय अगाडि एउटा समाचारहरूमा रिपोर्ट पनि आएको थियो नेपालीहरूले चाहिँ अस्ट्रेलियामा घरहरूको घरहरूमा लगानी गर्नेहरूमा नेपाली चौथो नम्बरमा रहेको भन्ने रिपोर्ट आयो, त्यो एकचोटि तपाईँले चाहिँ कसरी बुझ्नुभएको थियो रिपोर्टलाई?
आई थिङ्क इट्स अ गुड होइन, खास चाहिँ के भने अस्ट्रेलियन बाहेक अरू फरेनरले निस्वार्थ रूपमा प्रोपर्टी किनेकोमा नेपालीहरू फोर्थमा आएको भनेको छ होइन, अब त्यो चाहिँ टेक्निकली के भन्छ भने अस्ट्रेलियन पासपोर्ट नभएर किनेकोहरू हो नेपालीहरू चाहिँ आई थिङ्क गुड बन्छ उनीहरूको
अस्ट्रेलियामै बस्ने तर अस्ट्रेलियाको नागरिकता नलिएको नेपाली
हजुर हजुर त्यसले गर्दाखेरि अस्ट्रेलिया चाहिँ गुड बन्छ किन भएको छ भने प्राय मान्छेहरूले हाम्रो चाहिँ फरेन इन्भेस्टमेन्ट भनेर नेपालबाटै डाइरेक्टली किनेको होइन कि यहाँ भएको नेपालीहरू आफ्नो बस्नको लागि किनेको हुनाले चाहिँ इट्स अ गुड नम्बर्स किनभने स्पेसली चाइनिज र ग्रेट ब्रिटेनहरूको चाहिँ यो फरेन इन्भेस्टमेन्ट भन्दा चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक हो भने आफू बस्नलाई किनेको होइन सम प्रिन्सिपल प्लेस अफ रेजिडेन्स त्यही भएर यसमा चाहिँ आई थिङ्क इट्स अ प्राउड मोमेन्ट फर नेपाली सानो कन्ट्री भएर पनि वी हेभ होइन हामीले ठुलो पञ्चा गर्न सकेका छौँ इट्स रिमार्केबल म भेरी सरप्राइज होइन हाम्रो नाम त्यतिमा आयो इट्स ग्रेट
त्यही मैले चाहिँ यसमा सोध्न जोइन चाहिँ किन गरेँ भने हाम्रो एकजना श्रोताले पठाउनु भएको छ उहाँले चाहिँ अब पिआर हुनुहुन्छ तर सिटिजनसिप चाहिँ लिएको छैन होइन त्यही त्यसैले अब उहाँले चाहिँ फर्स्ट होम ओनर्स ग्रान्ट मैले पाउँछु कि पाउँदिनँ अनि पिआर न पिआर लिएर घर किन्दाखेरि केही घाटा हुन्छ हुँदैन भनेर उहाँले सोध्नु
भएको प्रोपर्टी र फर्स्ट होम ग्रान्ट पिआर रेजिडेन्सीमा केही पनि फरक छैन तपाईँको पर्मानेन्ट रेजिडेन्सी हुनु र सिटिजनसिपमा हुनु तपाईँले सबै बेनिफिटहरू एन्टायरली सेम हो
अनि घर किन्दा अब यो पर्मानेन्ट रेजिडेन्सीमा घर किन्दा केही त्यस्तो बेफाइदा केही छ कि भन्ने उहाँले सोध्नुभयो।
तपाईँ एक्चुअली पर्मानेन्ट रेजिडेन्सी हुनुभयो भने त्यसमा र सिटिजनसिपमा अरू अरू टेक्निकलिटी भोटिङहरूमा अरूहरूमा डिफ्रेन्स छ तर घरको एस्पेक्टमा ओनरसिपमा केही पनि डिफ्रेन्स छैन।
अनि त्यो अर्को अघि हामीले कुरा गरेकै विषयमा पनि अर्को एउटा प्रश्न आएको छ, उहाँले चाहिँ त्यो इन्ट्रेस्ट मात्र लोन कसरी त्यो सबै ब्याङ्कले दिन्छ भनेर लेख्नु भएको छ कि के छ?
दिन त दिन्छ होइन, अब अहिले गएर मैले अहिले पनि यो कुरा भयो किनभने यो तपाईँको सिक्स मन्थसम्म यो पहिला इस्यु नै थिएन कि होइन, इन्ट्रेस्ट ओन्ली लोन सबैले दिन्थ्यो कि जेनरली इन्ट्रेस्ट ओन्ली हामीले पहिले पनि भने तपाईँको तिस वर्षको लोनमा तपाईँले पाँच वर्ष इन्ट्रेस्ट ओन्ली लिनुभयो भने के भन्न खोज्यो भन्दाखेरि पाँच वर्ष तपाईँले प्रिन्सिपल तिर्नु न इन्ट्रेस्ट मात्र तिर्नुहुन्छ लोनमा भनेपछि तपाईँको प्रिन्सिपल यस हो भन्छ जतिको त्यति नै हुन्छ होइन, अनि तपाईँले त्यो चाहिँ नेक्स्ट 25 इयर्समा मेकअप गर्नुपर्ने हुन्छ प्राय सबै ब्याङ्कले दिन्छ होइन, तर अब चाहिँ गोइङ फरवर्ड चाहिँ यो कुरा चाहिँ अब किन दिने भन्ने क्वेसन मार्क पनि आउन सक्छ होइन, त्यो अनुसार चाहिँ अब ब्याङ्कहरू चाहिँ ब्याङ्क मात्रै नभनु सबै फाइनेन्सियल इन्स्टिट्युसन चाहिँ त्यसमा अलिकति मोर रेस्पोन्सिबल हुन्छ होला
अनि अलिकति अब इन्ट्रेस्ट रेट बढी तिर्न पनि तयार रहनु पर्यो त्यसै
तपाईँको फेरि अहिले धेरै देखाएको छौँ हामीले जहाँ प्रिन्सिपल इन्ट्रेस्ट भनेको चाहिँ तपाईँको प्रिन्सिपल कम्पोनेन्ट इन्ट्रेस्ट कम्पोनेन्ट हुन्छ त्योभन्दा इन्ट्रेस्ट ओन्ली कम्पोनेन्ट भएको लोनहरू चाहिँ जहिले पनि हायर छ भनेपछि तपाईँले एक्ज्याक्टली तपाईँले इन्ट्रेस्ट ओन्ली गयो भने तपाईँले अलिकति बढी इन्ट्रेस्ट तिर्नुपर्ने हुन्छ यो कुरा चाहिँ अब अझ तपाईँले बढी आउँदै जस्तै हामी अब यो कुरा सबै नेपाली हामीले बढी सुन्छौँ एउटा वर्ड चाहिँ के रेस्पोन्सिबल लेन्डिङ भन्ने आउँदैछ होइन आइसकेको छ अब एज टाइम गोस हामीले यो रेस्पोन्सिबल लेन्डिङ चाहिँ फेरि यो सबै त्यही पार्ट अफ द त्यसको चेन्जेसहरू हो
अनि अर्को एउटा प्रश्न छ इक्विटी बारे उहाँ चाहिँ के लेख्नु भएको छ भने पुरानो घर घरको जुन इक्विटी हुन्छ त्यसमा रेनोभेसन गरेपछि इक्विटी बढ्छ कि बढ्दैन भनेर उहाँले लेख्नु भएको छ के छ?
भेरी भेरी गुड क्वेसन है भेरी गुड क्वेसन यो क्वेसन यति आउँछ है बढ्छ पनि सोचे जस्तो बढ्दैन पनि दुइटै क्वेसन छ म एक्जाम्पल दिन्छु तपाईँलाई इक्विटी भनेको बेसिकली तपाईँले जस्तै एउटा भनौँ न घरको प्राइस 500,000 भयो अरे होइन तपाईँले 500,000 घर छ अरे मान्छेको इन्स्टेन्स के हुन्छ भन्दाखेरि ल 500,000 घरमा म किचन निकालेर नयाँ किचन हाल्छु म 50,000 खर्च गरेँ किचनमा तपाईँले भनौँ न ल तपाईँले किचनमा 50,000 खर्च अब मान्छेले के एक्सपेक्ट गर्छ नि यो घरको भ्यालु 550 भयो भन्नु भन्यो होइन तर त्यो हुँदैन किन भन्दाखेरि तपाईँले के बुझ्नु तपाईँको पुरानो किचन जे एज इट इज थियो नि त्यो हुँदाको भ्यालु पनि 20,000-30,000 त थियो नि किन त्यहाँ किचन भएकै घर हो नि त त्यो तपाईँले त्यो निकालेर जब नयाँ हाल्नुभयो तपाईँको घर मेबी 10-15,000 मात्रै ग्रोथ हुन्छ होला तपाईँको घर 50,000 ग्रोथ हुँदैन त्यही भएर म यो कुरा धेरै सुन्छु त्यही भएर त्यो कुरा चाहिँ विचार गर्नुपर्छ तपाईँले हुँदै नभएको ठाउँमा गएर जस्तो एउटा एक्स्ट्रा बेडरुम हाल्नुभयो भने मेबी 50,000-50,000 ग्रोथ हुन्छ होला त्यो बेला तर भइरहेको सामानलाई तपाईँले स्ट्रिप गरेर नयाँ हाल्नुभयो अझैमा त्यो तपाईँले हालेको पैसा आउँछ भन्ने हुँदैन किनभने पुरानोमा पनि त्यही नै केही सर्टेन एस्पेक्ट त्यो थियो होला अब किचनको भ्यालु नदेखे पनि तपाईँले होइन 20-30,000 चाहिँ एज अ किचन भयो भने त्यो अलरेडी बिल्ट इन प्राइस हुन्छ कि त्यही भएर त्यो रिनोभेसन गर्दा चाहिँ तपाईँले यस्तो कुराहरू चाहिँ अलिकति विचार गर्नुपर्छ
हजुर त्यति हो विश्वासजी अहिलेको लागि चाहिँ अलिकति अब क्वेसनहरू अर्को आएको क्वेसनहरू अलि यस्तै यस्तै सिमिलर खालको भए भएर अब त्यो सबै क्वेसनहरूमा नजाऊ जस अहिलेको लागि चाहिँ यतिमै कुरा टुङ्गाउ जस अर्को महिना फेरि कुरा गरौँ र विश्वास पटराईजी र श्रोता हुनुहुन्थ्यो आर्थिक सल्लाहकार विश्वास भट्टराई र उहाँसँग कुराकानी तपाईँले हाम्रो वेबसाइटमा केही बेरमा सुन्न सक्नुहुनेहुन्छ यदि तपाईँको प्रश्नहरूको जवाफ अलिकति क्लियरली बुझ्न चाहनुहुन्छ भने र हामीलाई एसएमएस पठाउनु भएकोमा पनि धेरै धेरै धन्यवाद र अर्को महिना उहाँसँग फेरि कुरा गर्नेछौँ अहिलेको लागि भने श्रोता पनि छोटो ब्रेक लिउँ
SBS. 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 SB